सुसमाचारबाट सन्देश। र्यान्डोल्फ डन, रोबर्टो स्यान्टियागोद्वारा पुस्तक सारांश। येशूले आफ्नो बप्तिस्मापछि आफ्नो सेवा सुरु गर्नुभयो सबै धार्मिकता पूरा गर्न। यहुदीहरूले उहाँलाई रब्बी मान्थे तापनि उहाँले तिनीहरूको रब्बिनिकल स्कुलहरूमा भाग लिनुभएको थिएन। तर उहाँ फरक हुनुहुन्थ्यो किनकि उहाँले अरू रब्बीहरू जस्तै होइन अधिकारका साथ सिकाउनुभयो। येशूले आफ्ना चेलाहरू र साक्षीहरूको रूपमा बाह्रजना मानिसहरूलाई नियुक्त गर्नुभयो। तिनीहरूमध्ये तीनजना म्याथ्यू, मार्क र जोनले येशू पृथ्वीमा हुँदा उहाँसँगै हुनुहुँदा उहाँको विवरण लेखे। लुका एक चिकित्सक थिए जसले पावललाई अन्य जातिहरूलाई ख्रीष्टको घोषणा गर्दा साथ दिए। लुकाले आफ्नो खाताको सुरुमा लेख्नको लागि आफ्नो उद्देश्य बताउँछन्। धेरैले हाम्रा बीचमा भएका कुराहरूको कथा सङ्कलन गर्ने जिम्मा लिएका हुनाले जसरी सुरुदेखि नै प्रत्यक्षदर्शी र वचनका सेवकहरूले ती कुराहरू हामी कहाँ सुम्पेका छन् सबै कुरालाई नजिकबाट पछ्याएर मलाई पनि राम्रो लाग्यो। केही समयको लागि तपाईँको लागि एक व्यवस्थित खाता लेख्नको लागि सबैभन्दा उत्कृष्ट थियो फिलस कि तपाईँलाई सिकाइएको कुराहरूको बारेमा निश्चित हुन सक्छ। तिमीहरूको प्रत्येक सन्देशलाई म्याथ्यूबाट सुरु गरेर संक्षेप गरिएको छ। म्याथ्यू अनि उहाँ सारा गालिलभरि गए तिनीहरूका सभाघरहरूमा सिकाउँदै र राज्यको सुसमाचार घोषणा गर्दै। धन्य आत्मामा गरिबहरू किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य हो शोक गर्नेहरू किनकि उनीहरूलाई सान्त्वना दिइनेछ। धन्य नम्रहरू किनकि तिनीहरूले पृथ्वीको हकदार हुनेछन्। धन्य हुन् धार्मिकताको लागि भोकाउने र तिर्खाउनेहरू किनभने तिनीहरू तृप्त हुनेछन्। धन्य दयालुहरू किनकि तिनीहरूले दया पाउनेछन्। धन्य हृदयका शुद्धहरू किनकि तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। धन्य हुन् धार्मिकताको खातिर सताइएकाहरू किनभने स्वर्गको राज्य तिनीहरूकै हो। धन्य हौ तिमी जब अरूले तिमीलाई गाली गर्ने र तिमीलाई सताउने र मेरो कारणले तिम्रो विरुद्धमा सबै प्रकारका दुष्ट कुराहरू झुटो बोल्ने। रमाउनुहोस् र खुसी हुनुहोस् किनभने स्वर्गमा तिम्रो इनाम ठूलो छ किनकि तिनीहरूले तिमीभन्दा अघिका अगमवक्ताहरूलाई सताए। साँगुरो ढोकाबाट भित्र पस् किनभने ढोका फराकिलो छ र विनाशमा पुर्याउने बाटो सजिलो छ र यसबाट भित्र पस्नेहरू धेरै छन्। किनभने ढोका साँगुरो छ र जीवनमा पुर्याउने बाटो कठिन छ र भेट्टाउनेहरू यो थोरै छ। मलाई प्रभु प्रभु भन्ने सबैले स्वर्गको राज्यमा प्रवेश गर्ने छैन तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्नेहरू। यो गर्न बाबाको इच्छा जान्नुपर्छ। येशू नै वचन हुनुहुन्छ र यो पृथ्वीमा हुँदा घोषणा गर्नुभयो। त्यसैले पिताको वचन सिक्नको लागि येशूको शिक्षा खोज्नुपर्छ। त्यसैले हरेक जसले मलाई मानिसहरूको सामु स्वीकार गर्छ म पनि स्वर्गमा हुनुहुने मेरो पिताको अगाडि स्वीकार गर्नेछु। तर जसले इन्कार गर्छ येशूलाई परमेश्वर हुनुहुन्छ भनेर इन्कार गर्दछ वा मलाई मानिसहरूको अगाडि म पनि स्वर्गमा हुनुहुने मेरो पिताको अगाडि इन्कार गर्नेछु। असल बिउ छर्ने मानिसको पुत्र हो। खेत संसार हो र असल बिउ राज्यका सन्तानहरू हुन्। सामाहरू दुष्टका छोराहरू हुन् र तिनीहरूलाई छर्ने शत्रु सैतान हो। फसल काट्ने उमेरको नजिक छ र रेपाहरू हुन्। उहाँको राज्यबाट पापका सबै कारणहरू र सबै कानून तोड्नेहरूलाई बटुल्नुहोस् र त्यस ठाउँमा रुने र दाँत किट्नेहरू हुनेछन्। जसको कान छ उसले सुनोस्। उहाँले तिनीहरूलाई जवाफ दिनुभयो अनि तिनीहरू आफ्नो परम्पराको खातिर किन परमेश्वरको आज्ञा भङ्ग गर्छौ। येशूले उसलाई जवाफ दिनुभयो तिमी धन्य छौ सिमोन बारियोना किनकि मासु र रगतले तपाईँलाई यो प्रकट गर्नुभएको छैन तर स्वर्गमा हुनुहुने मेरो पिताले। अठार अनि म तिमीलाई भन्छु तिमी पत्रुस हौ र म यो चट्टानमा हुनेछु। मेरो चर्च बनाउनुहोस् र नरकका ढोकाहरू नरक होइन तर हेर्स ग्रिक शब्द हाइर्सको अर्थ हो मृत आत्माहरूको स्थान वा राज्य यसको विरुद्धमा विजयी हुने छैन। पिटर ग्रिक शब्द पेट्रोसबाट जसको अर्थ नाम हो ईश्वरीय प्रेरणाबाट घोषणा गरियो कि येशू परमेश्वर हुनुहुन्छ परमेश्वरको राज्य र घरको जग। यो चट्टान ग्रिक शब्द पेट्राबाट जसको अर्थ चट्टानको द्रव्य हो एक आधार चट्टान हो। थायरको ग्रिक लेक्सिकनबाट यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफैलाई इन्कार गरोस् आफैलाई पहिले नराख्नुहोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो जीवन बचाउँछ उसले त्यो गुमाउनेछ तर जसले मेरो लागि आफ्नो जीवन गुमाउँछ त्यसले त्यो पाउनेछ। मानिसले सारा संसार कमाएर आफ्नो जीवन गुमाए भने के फाइदा हुन्छ? अथवा मानिसले आफ्नो जीवनको बदलामा के दिने? किनकि मानिसको पुत्र आफ्नो पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनेछ र त्यसपछि उसले प्रत्येक व्यक्तिलाई उसले गरेको कामको बदला दिनेछ। साँचो म तिमीहरूलाई भन्दछु, यहाँ उभिरहेका कोही कोही छन् जसले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउँदै गरेको नदेखेसम्म मृत्युको स्वाद पाउने छैनन्। उनको येशूको राज्य दाउदको राज्य होइन। ती सुन्नेहरू मरेकाले येशूको राज्य अहिले अवस्थित छ। गुरुज्यू, अनन्त जीवन पाउन मैले कुन असल काम गर्नुपर्छ? अनि उहाँले उहाँलाई भन्नुभयो, असल के हो भनी मलाई किन सोध्नुहुन्छ? त्यहाँ एकमात्र छ जो असल छ। यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर, उहाँले उसलाई भन्नुभयो। कुनको? अनि येशूले भन्नुभयो, तैले हत्या नगर्नु, तैले व्यभिचार नगर्नु, तैले चोरी नगर्नु, तैले झुटो गवाही दिनु हुँदैन, इज्जत तिम्रा बुबा र आमा र तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु। जवान मानिसले उसलाई भन्यो, यी सबै मैले राखेको छु, मसँग अझै के को कमी छ? येशूले उसलाई भन्नुभयो, यदि तिमी सिद्ध हुन चाहन्छौ भने जानुहोस्, आफ्नो सम्पत्ति बेच्नुहोस् र गरिबहरूलाई दिनुहोस् र तिम्रो स्वर्गमा खजाना हुनेछ, र आऊ मेरो पछि लाग। यो सुनेर त्यो जवान मानिस दुखी हुँदै गयो, किनकि उसँग धेरै सम्पत्ति थियो। यो जवान मानिसले विश्वास गर्यो कि उसले अनन्त जीवन कमाउन सक्छ। यसले मैले के गर्नुपर्छ भने अनन्त जीवन पाउनको लागि मैले के राम्रो काम गर्नुपर्छ? उसले असन्तुष्ट छोड्यो, किनकि ऊ स्पष्ट रूपमा आफ्नो सम्पत्तिमा निर्भर थियो। तिमीलाई के लाग्छ? एकजना मानिसका दुई छोरा थिए। उसले पहिलोलाई गएर भन्यो, छोरा जा र आज दाखबारीमा काम गर। अनि उहाँले जवाफ दिनुभयो, म जान्छु। तर पछि उसले आफ्नो विचार परिवर्तन गर्यो र उसले अर्को छोरालाई भन्यो, म जान्छु। तर गएन। दुईले आफ्नो बुवाको इच्छा पूरा गरे। तिनीहरूले भने, पहिलो येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरूका अघि परमेश्वरको राज्यमा पस्नेछन्। र वेश्याहरूले उहाँलाई विश्वास गरे र तपाईँले यो देखेर पनि पछि आफ्नो विचार परिवर्तन गर्नुभएन। कुरा भनेको आज्ञाकारिता होइन, प्रदर्शनपछि पश्चाताप आज्ञाकारिता हो। स्वर्गको राज्यलाई एक राजासँग तुलना गर्न सकिन्छ जसले आफ्नो छोराको लागि विवाह भोज दिए। तीन र विवाह भोजमा बोलाइएकाहरूलाई बोलाउन आफ्ना सेवकहरू पठाए, तर तिनीहरू आएनन्। उहाँले फेरि अरू सेवकहरूलाई यसो भन्दै पठाउनुभयो, निम्तो भएकाहरूलाई भन, हेर, मैले मेरो बेलुकीको खाना तयार पारेको छु, मेरा गोरुहरू र मेरा मोटा बाछोहरू काटिएका छन् र विवाहको भोजमा सबै तयार छ। तर तिनीहरूले कुनै ध्यान दिएनन् र एकजना आफ्नो खेतमा, अर्को आफ्नो व्यापारमा गए, जबकि बाँकीले आफ्ना सेवकहरूलाई पक्रे, उनीहरूलाई लाजमर्दो व्यवहार गरे र उनीहरूलाई मारे। राजा क्रोधित भए र उनले आफ्ना सेनाहरू पठाए र ती हत्याराहरूलाई नष्ट गरे। तिनीहरूको सहरले आफ्ना नोकरहरूलाई भन्यो, विवाह भोज तयार छ, तर निम्तो दिनेहरू योग्य थिएनन्, त्यसैले मुख्य सडकहरूमा जानुहोस् र जतिलाई भेट्नुहुन्छ विवाहको भोजमा बोलाउनुहोस्। अनि ती सेवकहरू सडकहरूमा गए र तिनीहरूले नराम्रो र असल दुवैलाई भेला गरे। तर जब राजा पाहुनाहरूलाई हेर्न आए, उनले त्यहाँ एकजना मानिसलाई देखे विवाहको लुगा। अनि उसले उसलाई भन्यो, मित्र, तिमी बिहेको लुगा बिना यहाँ कसरी आइपुग्यौ? अनि उनी नि शब्द भए। तब राजाले सेवकहरूलाई भने, उसको हात खुट्टा बाँधेर बाहिरको अन्धकारमा फालिदेऊ, त्यस ठाउँमा रुने र दाँत किट्ने काम हुनेछ, किनकि धेरैलाई बोलाइन्छ तर थोरै चुनिएका छन्। नोट: राजा परमेश्वर हुनुहुन्छ, पुत्र ख्रिष्ट हुनुहुन्छ र इसाईहरू ख्रिष्टका दुलही हुन्। येशूले सुसमाचार घोषणा गर्नुभयो र मरेका मानिसहरूलाई जीवित पार्नु लगायत चमत्कारहरू गर्नुभयो। प्रमाण: उहाँ मानव शरीरमा देवता हुनुहुन्थ्यो। धेरै यहुदीहरू विशेष गरी नेताहरूले उहाँ र उहाँको सन्देशलाई अस्वीकार गरे। परमेश्वरको थुमा येशूले आफ्नो पार्थिव शरीर परमेश्वरलाई एकमात्र पापबलिको रूपमा अर्पण गर्नुभयो, जसले सबै मानिसहरूलाई क्षमा र मुक्तिको ढोका खोलिदियो। मत्तीको सुसमाचारको सारांश: मत्ती, मार्क, लुका र युहन्नाको सुसमाचारहरूमा रेकर्ड गरिएझै गालिलमा येशूले परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्नुभएकोमा यो पाठ केन्द्रित छ। उहाँले सभागारहरूमा सिकाउनुभयो र आशा र मुक्तिको सन्देश दिनुभयो। परमेश्वरको आज्ञा पालन गर्नेहरूलाई पर्खने आशिष र नमान्नेहरूका लागि परिणामहरूबारे पनि येशूले सिकाउनुभयो। उसले अरूको अगाडि उहाँलाई स्वीकार गर्ने र उहाँलाई पछ्याउने महत्त्वको बारेमा बोल्यो, चाहे यसले सांसारिक सम्पत्ति त्याग्नु आवश्यक छ, येसुले परमेश्वरको इच्छा पछ्याउने आवश्यकतालाई जोड दिनुभयो र यसको विपरीत हुने मानवीय परम्पराहरू पालन नगर्न चेतावनी दिनुभयो। उनले घोषणा गरे कि पत्रुसले आफ्नो ईश्वरत्वको स्वीकारोक्ति उसको चर्चको जग थियो र उहाँले आफ्नो दोस्रो आगमन सबैलाई तिनीहरूको काम अनुसार न्याय गर्न भविष्यवाणी गर्नुभयो। मार्क अनि बिहान सबेरै उठेर अध्ययारो भएको बेला उहाँ निस्कनुभयो र निर्जन ठाउँमा जानुभयो र त्यहाँ उहाँले प्रार्थना गर्नुभयो। अनि सिमोन र उहाँका साथमा भएकाहरूले उहाँलाई खोजे र उहाँलाई भेट्टाए र उहाँलाई भने, सबैले तपाईँलाई खोजिरहेका छन्। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, हामी अर्को सहरहरूमा जाउँ कि म त्यहाँ पनि प्रचार गर्न सक्छु किनकि म बाहिर आएको हुँ। अनि उहाँ सारा गालिलभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरू दपाउनुभयो। स्वर्गको राज्य नजिकै छ भन्ने सुसमाचार सुनेर धेरैले आशिष पाएको येशू चाहनुहुन्थ्यो। अनि भीडको कारणले गर्दा तिनीहरूले उहाँको नजिक जान सकेनन्। तिनीहरूले उहाँको माथिको छत हटाए र तिनीहरूले खोलिदिएपछि तिनीहरूले पक्षराती पल्टिएको ओछ्यानलाई तल ल्याए। अनि जब येशूले तिनीहरूको विश्वास देख्नुभयो, उहाँले पक्षरातीलाई भन्नुभयो, मेरो छोरो, तेरो पापहरू क्षमा भएका छन्। तिनीहरूको कार्यले तिनीहरूको विश्वास र विश्वासलाई देखाएको छ। उसले किन कर उठाउनेहरू र पापीहरूसँग खान्छ? जब येशूले यो सुन्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता पर्दैन, तर बिरामीहरूलाई। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ। आफूलाई धर्मी र पापबिना विश्वास गर्नेहरूलाई क्षमा चाहिँदैन। अनि यरुसलेमबाट तल आएका शास्त्रीहरूले यसो भन्दै थिए, उहाँलाई बेलजेबुबले सताएको छ र भूतहरूका राजकुमारद्वारा उसले भूतहरू भगाउँछ। अनि जब येशु डुङ्गाबाट बाहिर निस्कनुभयो, तुरुन्तै चिहानबाट अशुद्ध आत्मा भएको एकजना मानिस उहाँलाई भेट्नुभयो। उहाँ चिहानहरूका बीचमा बस्नुभयो अनि कसैले पनि उसलाई बाँध्न सकेन, साङ्लाले पनि होइन, किनकि उसलाई बारम्बार साङ्ला र साङ्लाले बाँधिएको थियो। तर उसले साङ्लाहरू टुक्रा टुक्रा पार्यो र उसले साङ्लाहरू टुक्रा टुक्रा पार्यो। उसलाई बसमा पार्ने शक्ति कसैमा थिएन। रात दिन चिहान र पहाडहरूमा उहाँ सधैँ चिच्याउनु भएको थियो र आफैलाई ढुङ्गाले कुटेको थियो। अनि जब उसले येशूलाई टाढैबाट देख्यो, ऊ दौडियो र उहाँको सामु घोप्टो पर्यो र चर्को स्वरमा कराउँदै उहाँले भन्नुभयो, परमप्रभु परमेश्वरका पुत्र येशू, मसँग तिम्रो के सरोकार छ? अनि उहाँले बाह्रजनालाई बोलाउनुभयो र तिनीहरूलाई दुई दुई गरेर पठाउन थाल्नुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो। उनले उनीहरूलाई यात्राको लागि एक कर्मचारी, रोटी, झोला, पेटीमा पैसा नभएको बाहेक चप्पल लगाउन र दुईवटा चप्पल नलगाउन बाहेक केही नलिने आदेश दिए। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, जब तिमीहरू कुनै घरमा पस्छौ, त्यहाँबाट ननिस्किएसम्म त्यही बस्नुहोस्। र यदि कुनै ठाउँले तिमीहरूलाई स्वागत गर्दैन र तिनीहरूले तिमीहरूको कुरा सुनेनन् भने, तिमीहरू जाँदा तिमीहरूको खुट्टाको धुलो फुकाओ तिमीहरू विरुद्ध गवाहीको रूपमा। अनि फरिसीहरू र शास्त्रीहरूले उहाँलाई सोधे, किन तपाईँका चेलाहरू बुढा प्रधानहरूको परम्परा अनुसार चल्दैनन् तर अशुद्ध हातले खान्छन्? अनि उहाँले तिमीहरूलाई भन्नुभयो, यसैयाले तिमीहरू कपटीहरूको बारेमा अगमवाणी गरे, ठिक छ, लेखिएको छ, यी मानिसहरूले आफ्नो ओठले मलाई आदर गर्छन् तर तिनीहरूको हृदय मबाट टाढा छ। मानिसहरूका आज्ञाहरूलाई सिद्धान्तको रूपमा सिकाउँदै तिनीहरू व्यर्थमा मेरो आराधना गर्छन्। तिमीले परमेश्वरको आज्ञालाई छोडेर मानिसहरूको परम्परालाई धारण गर्छौ। अनि तिनीहरू कफर्नहुममा आए र जब उहाँ घरमा हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू बाटोमा के छलफल गर्दै थियौ? तर तिनीहरू चुपचाप बसे, किनभने बाटोमा तिनीहरूले सबैभन्दा ठूलोको हो भनेर आपसमा बहस गरेका थिए। अनि उनी बसेर बाह्रजनालाई बोलाए। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, यदि कोही पहिलो हुन चाहन्छ भने ऊ सबैको अन्तिम र सबैको सेवक हुनुपर्छ। अनि उहाँले एउटा बालक लिएर तिनीहरूको बीचमा राख्नुभयो र उसलाई आफ्नो काखमा लिनुभयो र तिनीहरूलाई भन्नुभयो, जसले मेरो नाउँमा एउटा यस्तो बालकलाई ग्रहण गर्छ उसले मलाई ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई होइन तर पठाउनेलाई ग्रहण गर्छ। म आफैमा गर्व सेवकको कामलाई पराजित गर्नेछ। सम्पत्ति भएकाहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति गाह्रो हुनेछ। अनि चेलाहरू उहाँका शब्दहरूमा छक्क परे। तर येशूले तिनीहरूलाई फेरि भन्नुभयो, बालबालिकाहरू, परमेश्वरको राज्यमा प्रवेश गर्न कति गाह्रो छ। धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा उठलाई सियोको नाकाबाट निस्कन सजिलो छ। अनि तिनीहरू अत्यन्तै छक्क परे र उहाँलाई भने, त्यसो भए कसलाई बचाउन सकिन्छ? येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, मानिसमा यो असम्भव छ तर परमेश्वरमा होइन, किनकि परमेश्वरसँग सबै कुरा सम्भव छ। कसैको धनले क्षमा प्रदान गर्दैन। येशूले भन्नुभयो, साँचो म तिमीहरूलाई भन्दछु, मेरो र सुसमाचारको लागि घर, दाजुभाइ, दिदीबहिनी, आमा, बुबा, छोराछोरी वा जग्गा जमिन त्यागेको कोही पनि छैन जसले अब यसमा सय गुणा प्राप्त गर्ने छैन। समय, घरहरू, दाजुभाइहरू र दिदीबहिनीहरू, आमाहरू र बच्चाहरू र भूमिहरू, सतावटहरू र आउने युगमा अनन्त जीवन। तर धेरै जो पहिले छन् अन्तिम हुनेछन् र अन्तिम पहिलो हुनेछन्। ख्रीष्ट र क्षमाभन्दा परिवार महत्त्वपूर्ण छ कि छैन भनेर निर्णय गर्नुपर्छ। अनि येशूले तिनीहरूलाई जवाफ दिनुभयो, परमेश्वरमा विश्वास गर्नुहोस्। म तिमीहरूलाई साँचो भन्छु, जसले यस पहाडलाई उकालो र समुद्रमा फ्याँकियो भन्छ र आफ्नो हृदयमा शङ्का गर्दैन तर उसले भनेको कुरामा विश्वास गर्छ। त्यसै कारण म तिमीलाई भन्छु, तिमीले प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ र जब तिमी प्रार्थनामा उभिन्छौ क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिम्रा पिताले पनि तिम्रा अपराधहरू क्षमा गर्नुहुनेछ। के हामी हाम्रो जीवनमा पहाड हटाउन प्रार्थना गर्दैछौं? सबैभन्दा महत्त्वपूर्ण आज्ञा कुन हो? येशूले जवाफ दिनुभयो, सबैभन्दा महत्त्वपूर्ण छ, हे इसरायल सुन, परमप्रभु हाम्रा परमेश्वर, परमप्रभु एक हुनुहुन्छ। अनि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा दिमागले र आफ्नो सारा शक्तिले प्रेम गर्नु। दोस्रो यो हो, तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु। यीभन्दा ठूलो अर्को कुनै आज्ञा छैन। अनि शास्त्रीले उहाँलाई भने, गुरुज्यू, तपाईँले ठिक भन्नुभयो। तपाईँले साँच्चै भन्नुभएको छ कि उहाँ एक हुनुहुन्छ, उहाँ बाहेक अरू कोही छैन। अनि उसलाई सारा हृदयले, सारा समझ र सारा शक्तिले प्रेम गर्नु र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु सबै होमबलि र बलिदानहरूभन्दा धेरै बढी हो। अनि जब येशूले बुद्धिमानीसार जवाफ दिनुभएको देख्नुभयो, उहाँले भन्नुभयो, उहाँलाई भन्नुभयो, तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ र त्यसपछि कसैले पनि उहाँलाई प्रश्न सोध्ने साहस गरेन। राज्यबाट टाढा छैन, राज्यमा जस्तै छैन। तर होसियार रहौ, किनकि तिनीहरूले तिमीहरूलाई सभागारहरूमा सुम्पिदिनेछन् र सभागारहरूमा तिमीहरूलाई पिटिनेछ र तिमीहरू मेरो खातिर राज्यपालहरू र राजाहरूका सामु उभिनेछौ, तिनीहरूका सामु गवाही दिन। र जब तिनीहरूले तिमीहरूलाई परीक्षामा ल्याउँछन् र तिमीहरूलाई सुम्पिदिन्छन्, तिमीहरूले के भन्नुहुन्छ भनी पहिले नै चिन्तित नहौ। तर त्यो घडीमा तिमीहरूलाई जे दिइन्छ भन, किनकि तिमीहरू बोल्ने होइन तर पवित्र आत्मा हो। भाइले भाइलाई मृत्युको लागि सुम्पिदिनेछ र छोराछोरीले आमाबाबुको विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्नेछन्। मार्कको सुसमाचारको सारांश। यस पाठले बाइबलमा मार्कद्वारा रेकर्ड गरिएको येशू ख्रीष्टका कार्यहरू र शिक्षाहरूलाई हाइलाइट गर्दछ। स्वर्गको राज्य नजिकै छ भनी येशूले सुसमाचार घोषणा गर्नुभयो र धेरै मानिसहरूले यो सुन्न चाहनुहुन्छ। उहाँमाथिको विश्वास र विश्वासको कारणले उहाँले पक्षघाती मानिसको पाप क्षमा गर्नुभयो। येशूले पापीहरू र कर उठाउनेहरूसँग सम्बन्ध राख्नुभयो। उहाँ पापीहरूको लागि आउनुभयो, धर्मीहरूको लागि होइन। उहाँले फरिसीहरूलाई मानव परम्पराहरू पछ्याउन परमेश्वरको आज्ञाहरू छोडेकोमा पनि आलोचना गर्नुभयो। येशूले आफ्ना चेलाहरूलाई प्रचार गर्न पठाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो। आफूप्रतिको घमण्डले सेवकको कामलाई हराउँछ भनेर उहाँले स्मरण गराउनुभयो। येशूले यो पनि भन्नुभयो कि धनले क्षमा प्रदान गर्दैन र धन भएकाहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न गाह्रो छ। जे होस्, सबै कुरा भगवान्सँग सम्भव छ। लुक। येशू सबातको दिन सभाघरमा जानुभयो र उहाँ पढ्नलाई उठ्नुभयो। अनि अगमवक्ता यसैयाको मुठो उहाँलाई दिइयो। उसले त्यो मुठो खोल्यो र त्यो ठाउँ भेट्टायो जहाँ यस्तो लेखिएको थियो, परमप्रभुको आत्मा ममाथि छ, किनकि उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउन अभिषेक गर्नुभएको छ। उहाँले मलाई कैदीहरूलाई स्वतन्त्रताको घोषणा गर्न र दृष्टि पुनः प्राप्ति गर्न पठाउनु भएको छ। अन्धहरूलाई, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्रता दिन, प्रभुको अनुग्रहको वर्ष घोषणा गर्न। अनि उहाँले त्यो मुठो पल्टाएर सेवकलाई दिनुभयो र बस्नुभयो। अनि सभाघरमा भएका सबैको नजर उहाँमाथि पर्यो र उहाँले तिमीहरूलाई भन्न थाल्नुभयो, आज यो धर्मशास्त्र तिमीहरूको सुनवाईमा पूरा भएको छ। राष्ट्रहरूलाई परमेश्वरको वचन बाइबलमा, परमप्रभुको आत्मा मसँग हुनुहुन्छ। गरीबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई पापका कैदीहरूलाई क्षमा र अन्धहरूलाई दृष्टि पुनर्स्थापनाको घोषणा गर्न पठाउनु भएको छ। पापले चकनाचुर भएकाहरूलाई क्षमा गर्न प्रभुको कृपाको वर्ष घोषणा गर्नको लागि। यस अनुवादले देखाउँछ कि येशूको उद्देश्य उहाँको बलिदानद्वारा पापहरू क्षमा गर्नु थियो। यसो गर्दा उहाँले निको पार्ने चमत्कारहरू गर्नुभयो। त्यसकारण सुसमाचार पापको क्षमा हो जसले मुक्तिलाई अनुमति दिन्छ। मानिसहरूले उहाँलाई खोजे र उहाँ कहाँ आए र उहाँलाई तिनीहरूलाई छोड्नबाट जोगाउने थिए, तर उहाँले तिनीहरूलाई भन्नुभयो, मैले अन्य सहरहरूमा पनि परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नुपर्छ, किनकि मलाई यसैको लागि पठाइएको थियो। उद्देश्य: धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्छन् र जब तिमीहरूले तिमीहरूलाई बहिष्कार गर्छन् र तिमीहरूको निन्दा गर्छन् र तिमीहरूको नाउँलाई मानिसको पुत्रको खातिर दुष्ट भनी इन्कार गर्छन्। त्यस दिनमा रमाउनुहोस् र आनन्दले उफ्रनुहोस्, किनकि हेर, स्वर्गमा तपाईँको इनाम ठूलो छ, किनभने तिनीहरूका पिता पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरे। मानिसको अनुमोदन पार्थिव र बेकार छ र परमेश्वरको अनुमोदनको तुलनामा केही पनि छैन। जाओ र जोनलाई भन्नुहोस् कि तपाईँले के देख्नुभयो र सुन्नुभएको छ। अन्धहरूले आँखा पाउँछन्, लङ्गडा हिँड्छन्, कुष्ठरोगीहरू शुद्ध हुन्छन् र बहिराहरूले सुन्छन्, मरेकाहरू जीवित हुन्छन्, गरीबहरूलाई सुसमाचार प्रचार गरिएको छ। जो मबाट चित्त दुख्दैन। त्यसको केही समयपछि उहाँ परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै र ल्याउँदै सहर र गाउँहरूमा गए। एउटा बिउ छर्ने बिउ छर्न गए। अब दृष्टान्त यो हो, बिउ परमेश्वरको वचन हो। बाटोमा हिँड्नेहरू ती हुन् जसले सुनेका छन्। तब सैतान आउँछ र तिनीहरूको हृदयबाट वचन हटाइदिन्छ, ताकि तिनीहरूले विश्वास नगरून् र मुक्ति पाउन सकुन्। र चट्टानमा भएकाहरू ती हुन् जसले वचन सुन्ने बित्तिकै खुसीसाथ ग्रहण गर्छन्, तर यिनीहरूको जरा हुँदैन। तिनीहरू केही समयको लागि विश्वास गर्छन् र परीक्षाको समयमा झर्छन्। र जहाँ काँडाहरू बीचमा खसेको छ ती हुन् जसले सुन्छन्, तर तिनीहरू आफ्नो बाटोमा जाँदा तिनीहरूको चिन्ता र धन र जीवनको आनन्दले निसासिन्छन् र तिनीहरूको फल परिपक्व हुँदैन। जहाँसम्म राम्रो माटोमा तिनीहरू ती हुन् जसले वचन सुनेर इमान्दार र असल हृदयमा यसलाई पक्रिराख्छन् र धैर्यताका साथ फल फलाउँछन्। सुसमाचारको बिउ छर्नेहरू कसैलाई विशेष गरी खोज्नेहरूलाई बहिष्कार गर्ने होइनन्। तिमी जहाँ गए पनि म तिम्रो पछि लाग्नेछु। अनि येशूले उसलाई भन्नुभयो, स्यालहरूका प्वालहरू हुन्छन् र आकाशका चराहरूको गुड हुन्छ, तर मानिसको पुत्रको टाउको राख्ने ठाउँ छैन। अर्कोलाई उहाँले भन्नुभयो, मलाई पछ्याऊ। तर उसले भन्यो, प्रभु, मलाई पहिले गएर मेरो बुबालाई गाड्न दिनुहोस्, उहाँको मृत्यु नहुन्जेल पर्खनुहोस्। अनि येशूले उहाँलाई भन्नुभयो, मरेकाहरूलाई तिनीहरूको आफ्नै मुर्दा गाड्न छोड्नुहोस्, तर तिम्रो लागि जानुहोस् र परमेश्वरको राज्यको घोषणा गर्नुहोस्। अर्कोले भन्यो, म तपाईँलाई पछ्याउनेछु प्रभु, तर मलाई पहिले मेरो घरमा भएकाहरूलाई विदाई गर्न दिनुहोस्। येशूले उसलाई भन्नुभयो, कसैले उसलाई राख्दैन हात। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, होसियार रहो र सबै लोभको विरुद्धमा सावधान रहनुहोस्, किनकि कसैको जीवन उसको सम्पत्तिको प्रशस्ततामा समावेश हुँदैन। अनि के खाने र के पिउने हो भनी नखोज न चिन्ता, किनकि संसारका सबै राष्ट्रहरूले यी कुराहरू खोज्छन् र तिमीहरूका पितालाई थाहा छ कि तिमीहरूलाई तिमीहरूको खाँचो छ। बरु उहाँको राज्य खोज्नुहोस् र यी चिजहरू तपाईँलाई थपिनेछन्। ए सानो बगाल, नडराऊ, किनकि तिमीलाई राज्य दिनु तिम्रो पिताको खुसीको कुरा हो। आफ्नो सम्पत्ति बेचेर खाँचोमा परेकाहरूलाई दिनुहोस्। पुरानो नहुने पैसाका झोलाहरू दिनुहोस्। स्वर्गको खजाना नमिल्ने खजाना दिनुहोस्, जहाँ कुनै चोर आउँदैन र कुनै किराले नष्ट गर्दैन, किनकि जहाँ तिम्रो खजाना छ त्यहाँ तिम्रो हृदय पनि हुनेछ। सांसारिक सम्पत्तिले अनन्त सुख प्रदान गर्न सक्दैन। प्रभु, के बचाउनेहरू थोरै हुनेछन्? अनि उहाँले तिनीहरूलाई भन्नुभयो, साँगुरो ढोकाबाट भित्र पस्ने प्रयास गर्नुहोस्। धेरैको लागि म तिमीलाई भन्छु, प्रवेश गर्न खोज्नेछन् र सक्षम हुने छैनन्। जब घरका मालिक उठेर ढोका थुन्छन् र तपाईँ बाहिर उभिएर ढोका ढकढकाउन थाल्नुहुन्छ, प्रभु, हाम्रो लागि खोल्नुहोस्, तब उहाँले तपाईँलाई जवाफ दिनुहुनेछ, मलाई थाहा छैन तपाईँ कहाँ हुनुहुन्छ, बाट आउनुहोस्। धेरै खोज्नेहरू प्रतिबद्ध गर्न इच्छुक छैनन्। जब उहाँसँग टेबुलमा बसेकाहरूमध्ये एकजनाले यी कुराहरू सुने, उहाँले उहाँलाई भन्नुभयो, परमेश्वरको राज्यमा रोटी खाने हरेक मानिस धन्य हो। तर उसले उसलाई भन्यो, एकजना मानिसले ठूलो बोझ दिए र धेरैलाई निम्तो दिए। अनि भोजको समयमा उहाँले आफ्नो नोकरलाई निम्तो पठाइएकाहरूलाई भन् नपठाउनुभयो, आउनुहोस् किनकि अहिले सबै तयार छ। तर सबैले उस्तै बहाना बनाउन थाले। पहिलोले उसलाई भन्यो, मैले खेत किनेको छु र मैले बाहिर गएर त्यो हेर्नुपर्छ, कृपया मलाई माफ गर्नुहोस्। अनि अर्कोले भन्यो, मैले 5 जुवा गोरुहरू किनेको छु र म तिनीहरूलाई जाँच्न जान्छु, कृपया मलाई माफ गर्नुहोस्। अनि अर्कोले भन्यो, मैले श्रीमती बिहे गरेको छु त्यसैले आउन सक्दिनँ। त्यसैले नोकर आयो र आफ्नो मालिकलाई यी कुराहरू बताए। तब घरका मालिक रिसाए र आफ्नो नोकरलाई भने, सहरका गल्लीहरू र गल्लीहरूमा छिट्टै जाऊ र गरिब लङ्गडा अन्धा र लङ्गडाहरूलाई ल्याऊ। अनि नोकरले भन्यो, महाराज, तपाईँले जे आज्ञा दिनुभएको थियो त्यो पुरा भयो र अझै ठाउँ छ। अनि मालिकले नोकरलाई भने, राजमार्गहरू र हेजहरू बाहिर जानुहोस् र मानिसहरूलाई भित्र आउन दबाब दिनुहोस् ताकि मेरो घर भरियोस्, किनकि म तिमीहरूलाई भन्दछु, निमन्त्रणा गरिएका मानिसहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद लिने छैन। एक जवान छोराले अहिले आफ्नो उत्तराधिकार मागे र उनको बुवाले उसलाई दिए, तर उसले मूर्खतापूर्वक खर्च गर्यो। तर जब ऊ आफैमा आयो, उसले भन्यो, मेरो बुवाका भाडामा लिएका नोकरहरूमध्ये कतिलाई पर्याप्त रोटी छ, तर म यहाँ भोकले मर्छु। म उठेर मेरो बुवा कहाँ जानेछु र म उहाँलाई भन्नेछु, बुवा, मैले स्वर्गको विरुद्ध र तपाईँको अगाडि पाप गरेको छु, म अब तिम्रो छोरो कहलाइने योग्य छैन, मलाई आफ्नो भाडामा काम गर्ने नोकर जस्तै व्यवहार गर्नुहोस्। अनि ऊ उठ्यो र आफ्नो बुबा कहाँ आयो, तर उहाँ अझै टाढा नै हुनुहुन्थ्यो। उहाँको बुबाले उहाँलाई देख्नुभयो र दया गर्नुभयो र दगुरेर उहाँलाई अँगालो हालेर चुम्बन गर्नुभयो। उहाँलाई भन्नुभयो, पिता, मैले स्वर्गको विरुद्धमा पाप गरेको छु र म अब तपाईँको छोरा कहलाई नै योग्य छैन। तर बुबाले आफ्ना नोकरहरूलाई भन्नुभयो, छिटो सबैभन्दा राम्रो लुगा ल्याऊ र उसको हातमा औँठी र खुट्टामा जुत्ता लगाउनुहोस् र मोटो बाछोलाई ल्याउनुहोस् र हामी खाउँ र उत्सव गरौँ, यो मेरो छोरो मरेको थियो र फेरि जीवित छ। सबै परमेश्वरका सन्तानहरूले मानिसहरूले मूर्खतापूर्वक पाप गरेका छन्। यदि हामीले हाम्रो सोच्ने र व्यवहार गर्ने तरिका परिवर्तन गर्छौँ र परमेश्वरमा फर्कन्छौँ भने उहाँले क्षमा गर्नुहुनेछ। अनि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, पापका प्रलोभनहरू अवश्य आउनेछन्, तर धिक्कार उसलाई जसद्वारा ती आउँछन्। उसको घाँटीमा जातो झुन्ड्याएर समुद्रमा फ्याँकिएको भए त्यो उसको लागि राम्रो हुनेछ। उसले यी सानाहरूमध्ये एकलाई पाप गराउनुपर्छ। कसैलाई पाप गर्न लगाउनाले अनन्त विनाश ल्याउन सक्छ। आफूलाई ध्यान दिनुहोस्। यदि तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काउनुहोस् र यदि उसले पश्चाताप गर्छ भने उसलाई क्षमा गर्नुहोस् र यदि उसले दिनमा 7 पटक तिम्रो विरुद्धमा पाप गर्छ र 7 चोटि तिमीलाई म पश्चाताप गर्छु भन्दै फर्कन्छ भने तपाईँले उसलाई क्षमा गर्नुपर्छ। तिमीहरूले बच्चाहरूलाई पनि उहाँ कहाँ ल्याइरहेका थिए ताकि उहाँले तिनीहरूलाई छुन सकुन्। अनि जब चेलाहरूले त्यो देखे, तिनीहरूले तिनीहरूलाई हप्काए। तर येशूले तिनीहरूलाई आफू कहाँ बोलाउनुभयो र भन्नुभयो, बालबालिकाहरूलाई म कहाँ आउन देओ र तिनीहरूलाई नरोक, किनकि परमेश्वरको राज्य तिनीहरूकै हो। म तिमीहरूलाई साँचो भन्दछु, जसले परमेश्वरको राज्यलाई बालकले झैँ ग्रहण गर्दैनन् भित्र पस्ने छैन। एक जवान बच्चा आरक्षण बिना भरोसा दिन्छ। अनि कतिपयले मन्दिरको बारेमा कुरा गरिरहेका थिए, यो कसरी राम्रा ढुङ्गाहरू र भेटीहरूले सजिएको थियो। उहाँले भन्नुभयो, तिमीहरूले देखेका यी चिजहरूको लागि दिनहरू आउनेछन् जब यहाँ एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिने छैन, तल फ्याँकियोस्। अनि तिनीहरूले उहाँलाई सोधे, गुरुज्यू, यी कुराहरू कहिले हुनेछन् र यी कुराहरू हुन लाग्दा चिन्ह के हुनेछ। अनि उहाँले भन्नुभयो, हेर, तिमीलाई बहकाउन नपरोस्, किनकि धेरैजना मेरो नाउँमा आउनेछन्, म उही हुँ र समय हातमा छ, तिनीहरूको पछि नलाग। र जब तिमीहरूले युद्ध र कोलाहलको बारेमा सुन्छौ, नडराउ, किनकि यी कुराहरू पहिले हुनै पर्छ तर अन्त एकै पटक हुने छैन। मन्दिर यहुदी धर्मको केन्द्र थियो। लेडीहरूका वंशावलीका सबै अभिलेखहरू यहाँ राखिएका थिए ताकि प्रधान पूजाहारीको हुनुपर्छ भनी थाहा पाउन। केही वर्षभित्रै डेभिडको सन्तान नाजरतका येशु परमेश्वरका पुत्र ख्रीष्टले आफ्नो राज्य उनको चर्च स्थापना गर्नुहुनेछ। सम्भवतः 4 वा 5 दशकपछि 76 AD मन्दिर र यरुसलेम पूर्ण रूपमा नष्ट हुनेछन्। उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, अन्जीरको रुख र सबै रुखहरूलाई हेर्नुहोस्। तिमीहरूले तातमा निस्कने बित्तिकै तपाईँले आफैलाई देख्नुहुन्छ र जान्नुहुन्छ कि गर्मी नजिकै छ। तिमीलाई थाहा छ कि परमेश्वरको राज्य नजिक छ। म तिमीलाई भन्छु, यो पुस्ता बितेर जानेछैन जबसम्म स्वर्ग र पृथ्वी बितेर जानेछैन। लुकाको सुसमाचारको सारांश। लुकाको सुसमाचारका यी खण्डहरूले येशूका केही शिक्षाहरू र उहाँको सेवाको दौडान उहाँका कार्यहरू हाइलाइट गर्दछ। येशूले परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नुभयो र बिरामी वा उत्पीडितहरूलाई मद्दत गर्न चमत्कारहरू गर्नुभयो। मानिसहरूको अनुमोदनभन्दा परमेश्वरको अनुमोदन बढी महत्त्वपूर्ण छ भनी उहाँ विश्वास गर्नुहुन्छ र उहाँले आफ्ना अनुयायीहरूलाई पार्थिव सम्पत्तिको सट्टा परमेश्वरको राज्य खोज्न आग्रह गर्नुभयो। तथापि येशूले केही धार्मिक नेताहरूको विरोधको पनि सामना गर्नुभयो, जसले उहाँलाई चमत्कारहरू गर्न सैतानी शक्तिहरू प्रयोग गरेको आरोप लगाए। उहाँले आफ्ना अनुयायीहरूलाई लोभको विरुद्ध सतर्क रहन र मुक्तिको साँबुरो ढोकामा प्रवेश गर्न प्रयास गर्न चेतावनी दिनुभयो। खण्डहरूले येशूलाई पछ्याउने प्रतिबद्धता र लगनशीलताको महत्त्वको साथै अरूलाई सुसमाचार बाँड्नुपर्ने आवश्यकतालाई पनि चित्रण गर्दछ। जो कोहीले पनि मुक्ति प्राप्त गर्न सक्छ भन्ने कुरामा येशूले विश्वास गर्नुभयो। तिनीहरूको पृष्ठभूमि वा स्थितिको पर्वाह नगरी र उहाँले सबै खोज्नेहरूलाई उहाँलाई पछ्याउन स्वागत गर्नुभयो। जोन आदिमा वचन थियो र वचन परमेश्वरसँग थियो र वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ सुरुमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै चिजहरू उहाँद्वारा बनाइएका थिए र उहाँ बिना बनाइएको कुनै पनि चिज थिएन। उहाँमा जीवन थियो र जीवन मानिसहरूको ज्योति थियो। ज्योति अन्धकारमा चम्कन्छ र अन्धकारले यसलाई जितेको छैन। येशू नै वचन हुनुहुन्छ। उहाँको क्षमाको सन्देश नजिकै छ। उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा बनाइएको थियो, तर संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै ठाउँमा आउनुभयो र उहाँका आफ्नै मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर उहाँलाई ग्रहण गर्ने, उहाँको नाउँमा विश्वास गर्ने सबैलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो, जो रगतबाट, शरीरको इच्छा वा मानिसको इच्छाले होइन तर परमेश्वरबाट जन्मेका थिए। यो याद गर्नु महत्त्वपूर्ण छ कि येशूले सबैलाई तिनीहरूका पापहरू क्षमा गर्नुभएन। उहाँले मात्र पाप क्षमा गर्ने अधिकार दिनुहुन्छ, सबैलाई क्षमा गर्नुहुन्न। भोलिपल्ट उसले येशूलाई आफूतिर आउँदै गरेको देखियो र भन्यो, हेर, संसारको पाप लैजानुहुने परमेश्वरको थुमा। परमेश्वरको थुमा येशू पापबाट शुद्ध हुन खोज्नुपर्ने स्रोत हो। साँच्चै साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म कोही नयाँ गरी जन्मिँदैन उसले परमेश्वरको राज्य देख्न सक्दैन। निकोदेमसले उसलाई भने, मानिस बुढो हुँदा कसरी जन्मन सक्छ? के ऊ दोस्रो पटक आमाको गर्भमा प्रवेश गरेर जन्मन सक्छ? येशूले जवाफ दिनुभयो, साँचो साँचो म तिमीलाई भन्दछु, जबसम्म कोही पानी र आत्माबाट जन्मिएको छैन ऊ परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। जन्मको लागि मिलन चाहिन्छ। पानी र आत्माबाट जन्मिन मानिस र ईश्वरको मिलन चाहिन्छ। यो ख्रीष्टको रगतमा बप्तिस्मा मार्फत गरिन्छ। जसरी मूसाले उजार स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्रलाई पनि उचाल्नुपर्छ, ताकि उहाँमाथि विश्वास गर्नेले अनन्त जीवन पाओस्। साँच्चै साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र विश्वास गर्छ, विश्वास गर्नु भनेको ग्रिक शब्द पिस्टेरोबाट आएको हो, जसको अर्थ मलाई पठाउनुहुनेमा वा विश्वास गर्नु हो, उसले अनन्त जीवन पाउनेछ। ऊ न्यायमा आउँदैन तर मृत्युबाट जीवनमा सरेको छ। तिमीहरूमा उहाँको वचन रहँदैन किनकि उहाँले पठाउनु भएकोलाई तिमीहरूले विश्वास गर्दैनौ। तिमीहरू धर्मशास्त्रको खोजी गर्छौ किनभने तिमीहरूले सोच्छौ कि त्यसमा तिमीहरूको अनन्त जीवन छ र तिमीहरूले मेरो बारेमा गवाही दिन्छन्, तापनि तिमीहरूले जीवन पाउनलाई म कहाँ आउन इन्कार गर्छौ। धर्मशास्त्रले जीवन दिँदैन। यो ख्रीष्ट हुनुहुन्छ जसले जीवन दिन्छ र उहाँ तपाईँको भित्री अस्तित्वमा रहनुपर्छ। जसले मेरो मासु खान्छ, केही संस्करणहरू खान्छ र मेरो रगत पिउँछ, ममा रहन्छ र म उसमा रहन्छ। जसरी जीवित पिताले मलाई पठाउनुभयो र म पिताको कारणले जिउँछु, त्यसरी नै जसले मलाई खुवाउँछ त्यो पनि मेरो कारणले बाँच्नेछ। यो त्यो रोटी हो जुन स्वर्गबाट आएको हो, जसरी पिता पुर्खाहरूले खाएर मरे। जसले यो रोटी खान्छ ऊ सधैँभरि बाँच्नेछ। खुवाउँछ वा खान्छ, ब्रिक प्रोगुन कुर्न चबाउन ढिलो प्रक्रियालाई जोड दिन्छ। यसलाई आध्यात्मिक रूपमा खुवाउने बानीको रूपक रूपमा प्रयोग गरिन्छ। वाइन्स एक्सपोजिटरी डिक्सनरी। जब तिमीहरूले मानिसको पुत्रलाई उचाल्नेछौ तब तिमीहरूले जान्नेछौ कि म उहाँ हुँ र म आफ्नै अधिकारमा केही गर्दिन, तर पिताले मलाई सिकाउनु भए बमोजिम बोल्नुहुन्छ र मलाई पठाउनुहुने मसँग हुनुहुन्छ। मलाई एक्लै छोड्नुहुन्न किनकि म सधैँ उहाँलाई मन पर्ने काम गर्छु। येशूले तिमीहरूलाई जवाफ दिनुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, पाप गर्ने हरेक पापको दास हो। दास सधैँभरि घरमा रहँदैन, छोरा सधैँभरि रहन्छ। त्यसकारण यदि पुत्रले तिमीहरूलाई स्वतन्त्र तुल्याउँछ भने तिमीहरूले साँच्चै स्वतन्त्र हुनेछ। मानिससँग पापको दास बन्ने वा परमेश्वरलाई उहाँको सेवक हुनको लागि अपिल गर्ने विकल्प छ। यससँग मिल्दोजुल्दो बप्तिस्माले अब तपाईँलाई बचाउँछ, शरीरबाट फोहोर हटाउने रूपमा होइन तर येशू ख्रीष्टको पुनरुत्थान मार्फत असल विवेकको लागि परमेश्वरलाई अपिलको रूपमा। म असल गोठालो हुँ। जसरी बाबाले मलाई चिन्नुहुन्छ र म बाबालाई चिन्छु, त्यसरी नै म मेरो आफ्नै र मेरो आफ्नैले मलाई चिन्छु र म भेडाहरूको लागि आफ्नो जीवन अर्पण गर्छु र मसँग अरू भेडाहरू छन् जुन यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो आवाज सुन्नेछन्। त्यसैले त्यहाँ एउटा बगाल एउटा गोठालो हुनेछ। यस कारणले गर्दा पिताले मलाई प्रेम गर्नुहुन्छ किनकि मैले आफ्नो जीवन अर्पण गर्दछु कि म यसलाई फेरि लिन सकूँ। यो मबाट कसैले लिँदैन तर म यसलाई आफ्नै इच्छाले राख्छु। मसँग यसलाई राख्ने अधिकार छ र मसँग यसलाई फेरि उठाउने अधिकार छ। यो शुल्क मैले मेरो बुबाबाट पाएको छु। येशूले उहाँलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ। म मार्फत बाहेक कोही पनि पिता कहाँ आउँदैन। यदि तपाईँले मलाई चिन्नुभएको भए तपाईँले मेरो पितालाई पनि चिन्नुभएको हुन्थ्यो। अबदेखि तपाईँले जान्नुहुन्छ उसलाई र उसलाई देखेको छु। पितासँगको अनन्त जीवन ख्रीष्टको आज्ञाकारिताद्वारा मात्र पहुँचयोग्य छ। यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ र म पितालाई सोध्नेछु र उहाँले तिमीहरूलाई अर्को सहयोगी दिनुहुनेछ, सधैँभरि तिमीहरूसँग रहोस्, सत्यको आत्मा पनि, जसलाई संसारले प्राप्त गर्न सक्दैन किनभने उसले न त उहाँलाई देख्छ न त उसलाई देख्छ। तपाईँले उहाँलाई चिन्नुहुन्छ किनकि उहाँ तपाईँसँग बास गर्नुहुन्छ र तपाईँमा हुनुहुनेछ। युहन्नाको सुसमाचारको सारांश। युहन्नाको सुसमाचारको यो पाठले येशू ख्रीष्टको महत्त्व र उहाँको क्षमाको सन्देशलाई जोड दिन्छ। यसले बताउँछ कि येशू नै वचन हुनुहुन्छ र उहाँद्वारा सबै चिजहरू बनाइएका थिए। यसले यो पनि नोट गर्छ कि येशूले सबैलाई आफ्ना पापहरू क्षमा गर्ने मौका दिनुहुन्छ। पुनर्जन्मको लागि परमेश्वरसँग एकता चाहिन्छ र यो ख्रीष्टको रगतमा बप्तिस्माद्वारा गरिन्छ। ख्रीष्ट नै स्रोत हुनुहुन्छ जसले पापबाट शुद्ध हुन खोज्नुपर्छ। धर्मशास्त्रले जीवन दिँदैन, यो ख्रीष्ट हुनुहुन्छ जो जीवन हुनुहुन्छ र उहाँ तपाईँको भित्री अस्तित्वमा रहनुपर्छ। विश्वास र प्रतिबद्धताद्वारा ख्रीष्टमा एकले अनन्त जीवन र पापबाट स्वतन्त्रता पाउन सक्छ। येशूले आफूलाई असल गोठालोको रूपमा पनि चिनाउनुहुन्छ जसले आफ्नो भेडाको लागि आफ्नो जीवन अर्पण गर्दछ र बाटो सत्य र जीवनको रूपमा र उहाँद्वारा बाहेक कोही पनि पिता कहाँ आउँदैन। परमेश्वरको थुमा। म पिताबाट आएको हुँ र संसारमा आएको छु र अब म संसार छोडेर पिता कहाँ जाँदैछु। जब येशूले यी शब्दहरू भन्नुभयो उहाँले स्वर्गतिर आफ्नो आँखा उठाउनुभयो र भन्नुभयो, हे पिता, घण्टा आएको छ, आफ्नो पुत्रलाई महिमा दिनुहोस् कि पुत्रले तपाईँलाई महिमा प्रदान गरोस्, किनकि तपाईँले उहाँलाई सबै प्राणीहरूमा अनन्त जीवन दिनको लागि अधिकार दिनुभएको छ। अनि यो अनन्त जीवन हो कि तिनीहरूले तपाईँलाई एकमात्र साँचो परमेश्वर र तपाईँले पठाउनुभएको येशू ख्रीष्टलाई चिन्नुहुन्छ। तपाईले मलाई दिनुभएको काम पूरा गरेर मैले पृथ्वीमा तपाईँको महिमा गरे र अब पिता, संसारको अस्तित्व हुनु अघि मसँग भएको महिमाले तपाईँको आफ्नै उपस्थितिमा मलाई महिमा दिनुहोस्। येशूको काम भनेको आत्मिक राज्य नजिक छ र परमेश्वरको लागि नयाँ वासस्थान मानिसको हृदय भौतिक भवन होइन भनी घोषणा गर्नु थियो। तर अब म तिमीहरू कहाँ आउँदैछु र म यी कुराहरू संसारमा बोल्दैछु ताकि तिमीहरूले मेरो आनन्द आफैमा पूरा गरून्। मैले तिनीहरूलाई तपाईँको वचन दिएको छु र संसारले तिनीहरूलाई घृणा गरेको छ किनभने तिनीहरू संसारका होइनन् जसरी म संसारको होइन। म तिमीले तिनीहरूलाई संसारबाट बाहिर लैजान आग्रह गर्दैन तर तपाईँले तिनीहरूलाई दुष्टबाट जोगाउनुहोस्। तिमीहरू संसारका होइनन् जसरी म संसारको होइन। तिमीहरूलाई सत्यमा पवित्र पार्नुहोस्, तपाईँको वचन सत्य हो। जसरी तपाईले मलाई संसारमा पठाउनुभयो त्यसरी नै मैले तिमीहरूलाई संसारमा पठाएको छु। अनि तिमीहरूको खातिर म आफैलाई पवित्र गर्दछु कि तिनीहरू पनि सत्यमा पवित्र हुन सकुन्। म यी मात्र माग्दिन तर तिनीहरूका लागि पनि सोध्छु जसले तिनीहरूको वचनद्वारा ममाथि विश्वास गर्नेछन् कि तिनीहरू सबै एक हुन सक्छन् जसरी तपाईँ पिता ममा हुनुहुन्छ र म तपाईँमा हुनुहुन्छ ताकि तिनीहरू पनि भित्र हुन सकुन्। हामीलाई ताकि तपाईँले मलाई पठाउनु भएको हो भनी संसारले विश्वास गरोस्। सिपाहीहरूको समूह र तिनीहरूका कप्तान र यहुदीहरूका अधिकारीहरूले येशूलाई पक्रेर बाँधे। पहिले तिनीहरूले उहाँलाई अन्नास कहाँ लगे किनकि उहाँ कैयाफाका ससुरा हुनुहुन्थ्यो जो त्यस वर्ष प्रधान पूजाहारी थिए। कैयाफाले यहुदीहरूलाई सल्लाह दिएका थिए कि मानिसहरूको लागि एकजना मानिस मर्नु उपयुक्त हुन्छ। पापको बलिदान परमेश्वरलाई चढाउनको लागि प्रक्रिया सुरु भएको थियो। तब तिनीहरूले येशूलाई कैयाफाको घरबाट राज्यपालको मुख्यालयमा लगे। बिहान सबेरै थियो, त्यसैले पिलातस फेरि आफ्नो मुख्यालयमा पसे र येशूलाई बोलाएर उहाँलाई भने, के तपाईँ यहुदीहरूका राजा हुनुहुन्छ? येशूले जवाफ दिनुभयो, के तिमीले यो आफ्नै मनले भन्यौ वा अरूले मेरो बारेमा तिमीलाई भने? पिलातसले जवाफ दिए, के म यहुदी हुँ? तिम्रो आफ्नै जाति र मुख्य पूजाहारीहरूले तिमीलाई मेरो हातमा सुम्पेका छन्, तिमीले के गर्यौ? येशूले जवाफ दिनुभयो, मेरो राज्य यस संसारको होइन। यदि मेरो राज्य यस संसारको भएको भए मेरा सेवकहरूले मलाई यहुदीहरूको हातमा सुम्पिन नपरोस् भनेर लडिरहेका थिए, तर मेरो राज्य संसारबाट होइन। तब पिलातसले उहाँलाई भने, त्यसो भए तिमी राजा हौ? येशूले जवाफ दिनुभयो, तिमीहरू भन्छौ कि म राजा हुँ। यही उद्देश्यको लागि म जन्मेको हुँ र यही उद्देश्यको लागि म संसारमा आएको हुँ, सत्यको गवाही दिन। प्रत्येक जो सत्यको छ उसले मेरो आवाज सुन्छ। त्यसैले तिनीहरूले येशूलाई लगे र उहाँ आफ्नो क्रुस बोकेर बाहिर निस्कनुभयो, खप्परको ठाउँ भनिने ठाउँमा, जसलाई अरामी भाषामा गोलगोथा भनिन्छ। त्यहाँ तिनीहरूले उहाँलाई क्रुसमा टाँगे। पिलातसले एउटा शिलालेख पनि लेखे र क्रुसमा राखे। यसमा लेखिएको थियो, नासरतका येशू, यहुदीहरूका राजा। यसपछि येशूले सबै अब समाप्त भयो भनेर थाहा पाएर धर्मशास्त्र पूरा गर्न भन्नुभयो, म तिर्खाएको छु। अमिलो दाखमध्येले भरिएको एउटा भाँडो त्यहाँ उभियो, त्यसैले तिनीहरूले हिसपको हाँगामा अमिलो दाखमध्येले भरिएको स्पन्ज राखे र उहाँको मुखमा राखे। जब येशूले अमिलो दाखमध्ये पाउनुभयो, उहाँले भन्नुभयो, यो सकियो, र उहाँले आफ्नो शिर निहुराएर आफ्नो आत्मा त्याग्नुभयो। अब परमेश्वरको थुमा बलिदान गरिएको थियो। परमेश्वरको थुमाको सारांश। यो पाठले येशु ख्रीष्टको जीवन र मिसनको कथा बताउँछ, जसरी बाइबलमा योहन्नाको पुस्तकमा रेकर्ड गरिएको छ। येशूले भौतिक भवनको सट्टा मानिसको हृदयमा आध्यात्मिक राज्य र परमेश्वरको लागि नयाँ वासस्थानको घोषणा गर्नुहुन्छ। उहाँले आफ्ना अनुयायीहरूलाई सत्यता र परमेश्वरको वचन पनि सिकाउनुहुन्छ र उनीहरूलाई सत्यमा पवित्र हुन, पवित्र बनाउन वा उद्देश्यका साथ अलग बनाउन प्रार्थना गर्नुहुन्छ। पाठले येशूको गिरफ्तारी, परीक्षण र क्रुसीकरणको पनि वर्णन गर्दछ, जहाँ उहाँलाई परमेश्वरलाई पाप बलिदानको रूपमा चढाइन्छ। येशूलाई पिलातसको सामु ल्याइएको छ, जसले उहाँलाई यहुदीहरूको राजा भएको बारेमा प्रश्न गर्छ। उहाँको राज्य यस संसारको होइन र उहाँ सत्यको गवाही दिन संसारमा आउनुभएको हो भनी येशू स्पष्ट गर्नुहुन्छ। त्यसपछि उहाँलाई क्रुसमा टाँगियो र पिलातसले उहाँलाई यहुदीहरूको राजा घोषणा गर्दै एउटा शिलालेख लेख्छन्। येशू क्रुसमा मर्नुहुन्छ, धर्मशास्त्र पूरा गर्दै र आफ्नो मिसन पूरा भएको घोषणा गर्दै। पुनरुत्थान, मृत्युमाथिको विजय, मानिसमाथि सैतानको पकड। अब हप्ताको पहिलो दिनमा मरियम मग्दालिनी चिहानमा बिहानै आइन्, अध्यारो हुँदा नै र चिहानबाट ढुङ्गा हटाइएको देखे। तर मरियम चिहान बाहिर रोइरहेकी थिइन् र रुँदै गर्दा चिहानमा हेर्न निहुरिन्। अनि तिनले सेतो पहिरनमा दुईजना स्वर्गदूतहरू देखे, जहाँ येशूको शरीर राखिएको थियो, एउटा टाउकोमा र अर्को खुट्टामा। तिनीहरूले तिनलाई भने, नारी, तिमी किन रोइरहेकी छौ? उनले तिनीहरूलाई भनिन्, तिनीहरूले मेरो प्रभुलाई लगेका छन् र मलाई थाहा छैन उनीहरूले उहाँलाई कहाँ राखेका छन्। यति भनिसकेपछि तिनले फर्किन् र येशूलाई उभिएको देखे। अनन्त मृत्यु हटाइएको थियो, सैतान पराजित भयो, विजय ख्रीष्टको थियो। येशूले तिनलाई भन्नुभयो, ए नारी, तिमी किन रुन्छौ? कसलाई खोज्दैछौ? उसलाई माली भएको ठान्दै उनले उसलाई भनिन्, महाशय, यदि तपाईँले उसलाई लैजानु भएको छ भने मलाई भन्नुहोस् कि तपाईँले उसलाई कहाँ राख्नुभयो र म उसलाई लैजान्छु। येसुले तिनलाई भन्नुभयो, मरियम, तिनले फर्केर उनलाई आरामी भाषामा भनिन्, रब्बोनी, जसको अर्थ शिक्षक। येसुले तिनलाई भन्नुभयो, मसँग टाँसिन, किनकि म अझै पिता कहाँ गएको छैन, तर मेरा भाइहरू कहाँ गएर तिनीहरूलाई भन, म मेरो पिता र तिम्रा पिता कहाँ, मेरा परमेश्वर र तिमीहरूका परमेश्वर कहाँ उक्लदैछु। त्यस दिनको साँझ हप्ताको पहिलो दिन यहुदीहरूको डरले चेलाहरू भएको ढोकाहरू तालचा लगाइएको थियो। येसु आउनुभयो र तिनीहरूको बीचमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, तिनीहरूलाई शान्ति होस्। जब उहाँले यसो भन्नुभयो, उहाँले तिनीहरूलाई आफ्नो हात र आफ्नो पक्ष देखाउनुभयो। तब चेलाहरूले प्रभुलाई देखेर खुसी भए। येसुले तिनीहरूलाई फेरि भन्नुभयो, तिमीहरूलाई शान्ति होस्। जसरी पिताले मलाई पठाउनु भएको छ त्यसरी नै म तिमीहरूलाई पठाउँदैछु। अनि जब उहाँले यसो भन्नुभयो, उहाँले तिनीहरूमाथि सास फेर्नुभयो र तिनीहरूलाई भन्नुभयो, पवित्र आत्मा ग्रहण गर। ख्रीष्टको पुनरुत्थानले प्रमाणित गर्यो कि उहाँ मानव शरीरमा परमेश्वर हुनुहुन्छ, इमानुएल, परमेश्वर हामीसँग। पहिले येसुले मार्थालाई भन्नुभयो, म पुनरुत्थान र जीवन हुँ। जसले ममा विश्वास गर्छ ऊ मरे तापनि बाँच्नेछ, र जो जीवित र ममाथि विश्वास गर्छ त्यो कहिल्यै मर्ने छैन। ढोकाहरू बन्द भए तापनि येसु आउनुभयो र तिनीहरूको बीचमा उभिनुभयो र भन्नुभयो, तिनीहरूलाई शान्ति होस्। त्यसपछि उहाँले थोमसलाई भन्नुभयो, तिम्रो औँला यहाँ राख्नुहोस् र मेरो हातहरू हेर्नुहोस्, र आफ्नो हात पसार्नुहोस् र मेरो छेउमा राख्नुहोस्। अविश्वास नगर्नुहोस् तर विश्वास गर्नुहोस्। थोमाले उहाँलाई जवाफ दिए, मेरो प्रभु र मेरो भगवान्। येसुले उसलाई भन्नुभयो, तिमीले मलाई देखेको कारणले विश्वास गर्यौ, धन्य ती मानिसहरू जसले देखेका छैनन् र अझै विश्वास गरेका छन्। युहन्ना 20:26-29। सैतानले येसुलाई असफल प्रलोभनमा पारेपछि उहाँ मानिसहरू कहाँ गएर परमेश्वरले मोसा मार्फत दासत्व र नियमहरूबाट स्वतन्त्रता दिनुभयो, जसद्वारा तिनीहरू उहाँलाई खुसीसाथ जीवन बिताउन सक्थे। उहाँले राज्यको लागि पश्चाताप गर्न तपाईँको सोच्ने तरिका परिवर्तन गर्नुहोस् र कार्य गर्ने व्यवस्था जान्नेहरूलाई घोषणा गर्नुभयो कि राज्य नजिकै छ। पुनरुत्थानको सारांश। येसु ख्रीष्टको पुनरुत्थान इसाई धर्मको केन्द्रीय घटना हो। पाठ अनुसार हप्ताको पहिलो दिनमा मरियम मग्दालिनी येसुलाई गाडिएको चिहानमा गइन् र ढुङ्गा हटाइएको थाहा पाए। तिनले येसु मरेकाहरूबाट बौरी उठ्नुभएको छ भनी बताउने दुई स्वर्गदूतहरू देखे। पछि येसु मरियम र अन्य चेलाहरू कहाँ देखा पर्नुभयो र उहाँले मृत्युलाई जित्नुभयो र सैतानलाई पराजित गर्नुभयो भनेर प्रमाणित गर्नुभयो। उहाँको पुनरुत्थानले उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो र उहाँमा उहाँको निम्ति उहाँमा बाँच्न विश्वास गर्ने र प्रतिबद्ध भएकाहरूका लागि अनन्त जीवन उपलब्ध थियो भनी देखाएको थियो। यसबाहेक पाठले वर्णन गर्दछ कि येसुको पुनरुत्थान उहाँ मानव शरीरमा परमेश्वर हुनुहुन्थ्यो भन्ने सङ्केत थियो, इमानुएल, जसको अर्थ परमेश्वर हामीसँग हुनुहुन्छ। युहन्ना 11:25-26 येसुले मार्थालाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ। जसले मलाई विश्वास गर्छ ऊ मरे तापनि त्यो बाँच्नेछ, र जो बाँच्दछ र ममाथि विश्वास गर्छ त्यो कहिल्यै मर्ने छैन। यस कथनले अनन्त जीवनको मार्गको रूपमा येसुमा विश्वासको महत्त्वलाई जोड दिन्छ। येसुले आफ्ना अनुयायीहरूलाई पश्चाताप गर्न र तिनीहरूको सोच्ने र व्यवहार गर्ने तरिका परिवर्तन गर्न निर्देशन पनि दिनुभयो, किनकि परमेश्वरको राज्य नजिक थियो। येसुको पुनरुत्थान इसाई धर्ममा एक निर्णायक घटना हो, मृत्यु र सैतानमा विजयको प्रतिनिधित्व गर्दछ। उहाँको पुनरुत्थान मार्फत येसुले आफ्नो ईश्वरत्व देखाउनुभयो र उहाँमा विश्वास गर्नेहरूलाई अनन्त जीवनको लागि साधन प्रदान गर्नुभयो। पुनरुत्थान इसाई धर्मशास्त्रको केन्द्रीय सिद्धान्त हो, जसले मुक्तिको बाटो खोज्नेहरूको लागि विश्वास र पश्चातापको महत्त्वलाई जोड दिन्छ। सुसमाचारका सन्देशहरूको सारांश। येसुको मृत्यु र पुनरुत्थान। परमेश्वरको प्रतिज्ञा पूरा भयो र सैतानको मृत्युको शक्तिलाई कुच्यो। परमेश्वरमा पुनर्स्थापित हुने अवसर प्रदान गरेर सबै मानिसहरूलाई आशिष दिनुभयो। दाउदको सन्तानको रूपमा उहाँले केही दिनमा पेन्टेकोस्टमा स्थापना गर्नुहुनेछ। आध्यात्मिक राज्य यो संसारको होइन, जहाँ परमेश्वरले आफ्ना मानिसहरूलाई शुद्ध पार्नुभयो। परमेश्वरको थुमाको रगतद्वारा पापको। पेन्टेकोस्टको दिनमा पिताले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो र येसुले आत्मा खन्याउनुभयो। यसै कारण परमेश्वरको दाहिने हाततर्फ उचालिएर र पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाएर उहाँले यो खन्याउनुभयो, जुन तिमीहरू अहिले देखिरहेका र सुनिरहेका छौ। पवित्र आत्माको साथ बप्तिस्मा भनेको पिताको प्रतिज्ञाको पूर्तिमा पेन्टिकोस्टको दिनमा येशूले आत्मासँग गर्नुभएको थियो। येशूले सबै शरीरमा आत्मा खन्याउनुभयो। तब आत्मा सबै मुक्ति पाएका मानिसहरूका लागि उपलब्ध भयो, जाति यहुदी वा अन्यजन वा परमेश्वरको सरकारमा भूमिका, पुजारी, अगमवक्ता आदिबाट स्वतन्त्र। नोट: आत्माको साथ बप्तिस्मा सधैँ एक प्रतिज्ञा थियो र कहिले आज्ञा थिएन। यसकारण इसरायलका सबै घरानाले यो कुरा पक्का जान्नुहोस् कि परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट दुवै बनाउनु भएको छ, यो येशू जसलाई तपाईँले क्रुसमा टाँगिनुभयो। अब जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छियाछिया भयो र पत्रुस र बाँकी प्रेरितहरूलाई भने, भाइहरू हामीले के गर्ने? अनि पत्रुसले तिनीहरूलाई भने, पश्चाताप गर्नुहोस् र तपाईँहरू सबैले बप्तिस्मा लिनुहोस्। तपाईँको पापहरूको क्षमाको लागि येशु ख्रीष्टको नाम र तपाईँले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ, किनकि यो प्रतिज्ञा तपाईँहरू र तपाईँका छोराछोरीहरू र टाढाका सबैका लागि हो, जसलाई परमप्रभु हाम्रा परमेश्वरले आफूलाई बोलाउनु भएको छ। र अरू धेरै शब्दहरूका साथ उहाँले साक्षी दिनुभयो र तिनीहरूलाई यसो भन्नुभयो, आफूलाई बचाउनुहोस्। यो कुटिल पुस्ता त्यसैले उहाँको वचन ग्रहण गर्नेहरूले बप्तिस्मा लिए र त्यस दिन लगभग 3,000 आत्माहरू थपिए। सारांश सुसमाचारका सन्देशहरू: सुसमाचारका सन्देशहरू येशूको मृत्यु र पुनरुत्थानमा केन्द्रित छन्। पाठले हाइलाइट गर्दछ कि येशूको बलिदानले परमेश्वरको प्रतिज्ञा पूरा गर्यो र सैतानको मृत्युको शक्तिलाई कुच्यो, सबै मानिसहरूलाई परमेश्वरमा पुनर्स्थापित हुने अवसर प्रदान गर्यो। दाउदको सन्तानको रूपमा येशूले पेन्टेकोस्टमा आध्यात्मिक राज्य स्थापना गर्नुभयो, जहाँ परमेश्वरका मानिसहरूलाई परमेश्वरको थुमाको रगतद्वारा पापबाट शुद्ध पारिन्छ। धर्मशास्त्रले पेन्टेकोस्टको दिनको महत्त्वलाई जोड दिन्छ, जहाँ पिताले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो र यसरी पिताको प्रतिज्ञा पूरा गर्दै पवित्र आत्मा खन्याउनुभयो। यसले सबै मुक्ति पाएका मानिसहरूलाई तिनीहरूको जाति वा परमेश्वरको राज्यमा भूमिकाको प्रवाह नगरी आत्मा उपलब्ध गराएको छ। यो पाठ प्रेरित 2:36-41 उद्धरणको साथ समाप्त हुन्छ, जहाँ पत्रुसले मानिसहरूलाई पश्चाताप गर्न, तिनीहरूले सोच्ने र व्यवहार गर्ने तरिका परिवर्तन गर्न र आफ्ना पापहरूको क्षमाको लागि येशू ख्रीष्टको नाममा बप्तिस्मा लिन आग्रह गर्छन्। यो प्रतिज्ञा सबै मानिसहरूको लागि हो र उहाँको वचन प्राप्त गर्नेहरूले बप्तिस्मा लिएका थिए। त्यस दिन लगभग 3,000 आत्माहरू थपिएका थिए। समग्रमा सारांशले येशूको बलिदान र यसले मानिसहरूलाई छुटकारा पाउन र परमेश्वरमा पुनर्स्थापित गर्ने अवसरलाई जोड दिन्छ। येशूका शिक्षाहरू र आज्ञाहरू: उद्धरणहरू राष्ट्रहरूको लागि परमेश्वरको वचनबाट हो। जब येशूले युहन्नालाई झ्यालखानामा राखिएको सुन्नुभयो, उहाँ गालिलमा फर्कनुभयो। उनले नासरत छोडेर कफर्नहुममा आफ्नो घर बनाए। त्यसपछि येशूले मानिसहरूलाई भन्न थाल्नुभयो, परमेश्वरमा फर्कनुहोस् र आफ्नो सोच्ने र गर्ने तरिका परिवर्तन गर्नुहोस्, किनभने राज्य भालु हो। येशू गालिलभरि जानुभयो। उहाँले सभागारहरूमा सिकाउनुभयो र सुसमाचार फैलाउनुभयो। राज्य: मत्ती 4:12-23। कहिले व्यभिचार नगर्नु भनी भनिएको सुनेका छौ, तर म ग्यारेन्टी दिन सक्छु कि जसले महिलालाई अभिलाषाले हेर्छ उसले पहिले नै आफ्नो हृदयमा व्यभिचार गरेको छ। मत्ती 4:27-28। जो कोही टाढा हुनेछ, ग्रिक शब्दबाट अपोलुसी गो छतलाक, तर सम्बन्ध विच्छेदको लागि ग्रिक शब्द धर्मत्याग हो, उनकी श्रीमती उसलाई सम्बन्ध विच्छेदको प्रमाणपत्र दिनुहोस्, अफाओसियन उनी विश्वासघाती थिएनन् भनेर प्रमाणित गर्ने कागजात। तर म तिमीहरू सामु भन्दछु कि जसले आफ्नी पत्नीलाई व्यभिचार अश्लील अवैध यौन सम्बन्धको कारण बचाएर त्याग्छ, अपुलुन सम्बन्ध विच्छेदको प्रमाणपत्र बिना उसलाई उनीलाई बाँच्नको लागि परिस्थितिमा राख्छ। व्यभिचार गर्नु मोइचेसेस आफ्नो पति बाहेक अरू कसैसँग यौन सम्बन्ध राख्नु जससँग उनी अझै विवाहित छन्। एके विवाह र सम्बन्ध विच्छेदबाट मत्ती 5:31-32, मत्ती 19 र मार्क 10 पनि हेर्नुहोस्। आँखाको सट्टा आँखा र दाँतको सट्टा दाँत भनिएको थियो भनी तिमीहरूले सुनेका छौ, तर म तिमीलाई भन्छु कि दुष्ट मानिसको विरोध नगर। यदि कसैले तपाईँको दाहिने गालामा थप्पड हानेको छ भने तपाईँको अर्को गाला पनि उसलाई घुमाउनुहोस्। यदि कसैले तपाईँको सर्ट लिनको लागि तपाईँलाई मुद्दा हाल्न चाहन्छ भने उसलाई तपाईँको कोट पनि दिनुहोस्। यदि कसैले तपाईँलाई 1 माइल जान बाध्य पार्छ भने उहाँसँग 2 माइल जानुहोस्। तपाईँलाई केही माग्ने सबैलाई दिनुहोस्। तपाईँबाट केही ऋण लिन चाहने कसैलाई नफर्काउनुहोस्। मत्ती 5:38-42। टिप्पणी: तपाईँले सुन्नुभएको छ कि यो भनिएको थियो परम्परा मौखिक शिक्षाहरूलाई उल्लेख गर्दै। आफ्नो छिमेकीलाई प्रेम गर र आफ्नो शत्रुलाई घृणा गर, तर म तिमीहरूलाई यो भन्छु, आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका लागि प्रार्थना गर। यसरी देखाउँछौ तिमी स्वर्गमा हुनुहुने बाबाका सन्तान हौ। मत्ती 5:43-45। ध्यान आकर्षित गर्न सार्वजनिक रूपमा आफ्नो राम्रो काम नगर्न सावधान रहनुहोस्। मत्ती 6:1। जब तपाईँ प्रार्थना गर्नुहुन्छ कपटीहरू जस्तै नहुनुहोस्। तिमीहरू सभागारहरूमा र सडकको कुनाहरूमा उभिएर प्रार्थना गर्न चाहन्छन् ताकि सबैले तिमीहरूलाई देखुन्। मत्ती 6:5। जब तिमीहरू प्रार्थना गर्छौ धेरै बोल्दा सुनिनेछ भनी सोच्ने अन्य जातिहरू जस्तै हिडुल नगर। मत्ती 6:7-8। यदि तपाईँले अरूको असफलतालाई क्षमा गर्नुभयो भने तपाईँको स्वर्गीय पिताले पनि तपाईँलाई क्षमा गर्नुहुनेछ। तर यदि तपाईँले अरूलाई क्षमा गर्नुभएन भने तपाईँको पिताले तपाईँको असफलतालाई क्षमा गर्नुहुनेछैन। मत्ती 6:14-15। जब तपाईँ उपवास गर्नुहुन्छ कपटीहरू जस्तै उदास देखिन छोड्नुहोस्। तिमीहरू उपवास बसिरहेका छन् भनेर स्पष्ट पार्न तिमीहरूले उदास अनुहारहरू राख्छन्। मत्ती 6:16। पृथ्वीमा आफ्नो निम्ति धन सम्पत्ति जम्मा गर्न बन्द गर, जहाँ किरा र खियाले नाश गर्छ र चोरहरू पसेर चोर्छन्। बरु स्वर्गमा आफ्नो लागि खजानाहरू भण्डार गर्नुहोस्। तपाईँको खजाना जहाँ तपाईँको हृदय हुनेछ। मत्ती 6:19-21। तिमीले भगवान् र धनको सेवा गर्न सक्दैनौ। मत्ती 6:24। त्यसैले म तिमीहरूलाई चिन्ता नगर्न भन्छु। मत्ती 6:25 र लुका 12:22-34। तर पहिले उहाँको राज्यको बारेमा र उहाँको अनुमोदनको बारेमा चिन्ता गर्नुहोस्, त्यसपछि यी सबै चिजहरू तिमीहरूलाई प्रदान गरिनेछ। मत्ती 6:33। न्याय गर्न बन्द गर्नुहोस् ताकि तपाईँलाई न्याय गरिने छैन। मत्ती 7:1-2 र लुका 6:37-42। सबै अरू मानिसहरूको लागि तिनीहरूले तपाईँको लागि गर्न चाहेको सबै गर्नुहोस्। मत्ती 7:12 र लुका 6:31। मलाई प्रभु प्रभु भन्ने सबैले स्वर्गको राज्यमा प्रवेश गर्नेछ, तर स्वर्गमा हुनुहुने मेरो बुबाले चाहनुहुने कुरा मात्र गर्नुहुन्छ। मत्ती 7:21-22। जसले मेरो कुरा सुन्छ तर पालन गर्दैन त्यो मूर्ख मानिस जस्तै हुनेछ। मत्ती 7:24 र लुका 6:47-49। के तिमी दुष्ट मानिसहरूले केही राम्रो भन्न सक्छौ? तिम्रो मुखले तिम्रो भित्रबाट जे आउँछ त्यही भन्छ। असल मानिसहरूले तिनीहरूमा भएका असल कामहरू गर्छन्, तर दुष्ट मानिसहरूले तिनीहरूमा भएका खराब कामहरू गर्छन्। उनीहरूले बोलेका हरेक लापरवाह शब्दको हिसाब दिनुपर्छ। तिम्रा शब्दद्वारा तिमी निर्दोष घोषित हुनेछौ वा तिम्रा शब्दहरूले तिमीलाई दोषी ठहराइनेछ। मत्ती 12:34-37। यी मानिसहरूले आफ्नो ओठले मलाई आदर गर्छन्, तर तिनीहरूको हृदय मबाट टाढा छ। तिमीहरूको मेरो पूजा व्यर्थ छ। मुखबाट निस्कने कुराले मानिसलाई अशुद्ध बनाउँछ। मत्ती 15:8-11। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो उनी मारिनेछन् तर तेस्रो दिनमा उहाँ फेरि जीवित हुनेछन्। पत्रुसले भने, स्वर्गले निषेध गर्यो, प्रभु तिमीलाई यस्तो कहिल्यै नहोस्। येशूले पत्रुसलाई भन्नुभयो, मेरो बाटोबाट हट सैतान, तपाईँले मलाई पाप गर्न प्रलोभन दिनुहुन्छ। तपाईँ परमेश्वरले सोच्ने तरिका होइन तर मानिसहरूले सोच्ने तरिका सोच्दै हुनुहुन्छ। त्यसपछि उनले थपे, मसँग आउन चाहनेहरूले आफूले चाहेको कुरालाई अस्वीकार गर्नुपर्छ, आफ्नो क्रस उठाउनुपर्छ र मलाई पछ्याउनु पर्दछ। मत्ती 16:21-25 र मार्क 8:34-9-1 र लुका 9:23-27। स्वर्गको राज्यमा सबैभन्दा ठूलोको छ। म यो सत्यताको ग्यारेन्टी दिन सक्छु, जबसम्म तपाईँ परिवर्तन हुनुहुन्न र साना बच्चाहरू जस्तै बन्नुहुन्न, तपाईँ कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नुहुने छैन। मत्ती 18:1-4 र मर्कुस 9:33-37 र लुका 9:46-48। यदि एक विश्वासी ख्रिष्टमा एकले केही गलत गर्छ भने जानुहोस्, जब तपाईँ दुईजना एक्लै हुनुहुन्छ उसको सामना गर्नुहोस्। यदि उसले तपाईँको कुरा सुन्यो भने तपाईँले त्यो विश्वासीलाई जित्नुभयो। मत्ती 18:15-16। प्रभु मलाई गल्ती गर्ने विश्वासीलाई मैले कति पटक क्षमा गर्नुपर्छ? सात पटक, येशूले उसलाई जवाफ दिनुभयो, म तिमीलाई भन्छु सात पटक मात्र होइन तर 70 पटक सात पटक। मत्ती 18:21-22। गुरुज्यू, अनन्त जीवन पाउन मैले के राम्रो काम गर्नुपर्छ? मैले यी सबै आज्ञाहरू पालन गरेको छु, मैले अरू के गर्नुपर्छ? येशूले उसलाई भन्नुभयो, यदि तिमी सिद्ध हुन चाहन्छौ भने आफ्नो सम्पत्ति बेच, गरीबहरूलाई पैसा दिनुहोस् र तिम्रो स्वर्गमा खजाना हुनेछ, त्यसपछि मलाई पछ्याउनुहोस्। यो सुनेपछि त्यो जवान मानिस दुखी भएर गयो किनभने उसको धेरै सम्पत्ति थियो। सम्पत्तिमा भर परेर अनन्त जीवन कमाउन सकिँदैन। मत्ती 19:22-21 र मर्कुस 10:17-31 र लुका 18:18-30। मूसाको शिक्षामा एकजना विशेषज्ञले येशूलाई सोधे, गुरुज्यू, मूसाको शिक्षामा कुन आज्ञा सबैभन्दा ठूलो छ? येशूले उहाँलाई जवाफ दिनुभयो, परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले आफ्नो सारा प्राणले प्रेम गर्नुहोस्, तिम्रो सबै मन, यो सबैभन्दा ठूलो र महत्त्वपूर्ण आज्ञा हो। दोस्रो यो जस्तै हो, आफ्नो छिमेकीलाई प्रेम गर जसरी तिमी आफैलाई प्रेम गर्छौ। मूसाका सबै शिक्षाहरू र अगमवक्ताहरू यी दुई आज्ञाहरूमा निर्भर छन्। म यो सत्यको ग्यारेन्टी दिन सक्छु, जबसम्म तपाईँ परिवर्तन हुनुहुन्न र साना बच्चाहरू जस्तै बन्नुहुन्न, तपाईँ स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्नुहुने छैन। मत्ती 18:3-4। अब भ्रष्ट प्रकृतिका प्रभावहरू स्पष्ट छन्। अवैध यौन सम्बन्ध, विकृति, प्रतिज्ञा, मूर्तिपूजा, लागू पदार्थको प्रयोग, घृणा, प्रतिद्वन्द्वी, ईर्ष्या, क्रोधित प्रकोप, स्वार्थी महत्वाकांक्षा, द्वन्द्व, गुटबन्दी, ईर्ष्या, मद्यपान, जङ्गली पार्टी र यस्तै चिजहरू। मैले तिमीहरूलाई विगतमा भनेको छु र म तिमीहरूलाई फेरि भन्छु कि यस्ता कामहरू गर्नेहरू परमेश्वरको राज्यको उत्तराधिकारी हुने छैनन्। गलाती 5:19-22। यस अनुवाद छ, अब शरीरका कामहरू स्पष्ट छन्, यौन अनैतिकता, अशुद्धता, कामुकता, मूर्तिपूजा, जादु, शत्रुता, झगडा, ईर्ष्या, क्रोध, प्रतिद्वन्द्विता, मतभेद, विभाजन, ईर्ष्या, मादकता, सङ्गत र यी जस्ता चिजहरू। म तिमीहरूलाई चेतावनी दिन्छु जसरी मैले तिमीहरूलाई पहिले नै चेतावनी दिएको थिएँ कि यस्ता काम गर्नेहरूले परमेश्वरको राज्यको हकदार हुने छैनन्। के तिमीहरूलाई थाहा छैन कि दुष्ट मानिसहरूले परमेश्वरको राज्यको उत्तराधिकारी हुने छैनन्? आफैलाई धोका दिन बन्द गर्नुहोस्। मानिसहरू जसले यौन पाप गरिरहन्छन्, जसले झुटा देवताहरूको पूजा गर्छन्, जो व्यभिचार गर्छन्, समलिङ्गीहरू वा चोरहरू, जो लोभी वा मातिएको अपमानजनक भाषा प्रयोग गर्ने वा मानिसहरूलाई लुट्नेहरू परमेश्वरको राज्यको उत्तराधिकारी हुने छैनन्। 1 कोरिन्थी 9:11।